کتاب عظیم کشمکش، باب 31، بری روحوں کی ایجنسی۔ دیدنی اور نادیدنی دنیا کا تعلق، یعنی خدا کے فرشتوں کی خدمت اور بری روحوں کی ایجنسی، کلام مقدس میں بڑی صفائی سے بیان کی گئی ہیں، اور ان کا انسانی تاریخ کے ساتھ چولی دامن کا ساتھ رہا ہے۔ لوگوں میں یہ ایک بڑا غلط تاثر چل پڑا ہے کہ بری روحیں کوئی وجود نہیں رکھتی، اور پاک فرشتے جو نجات کی میراث پانے والوں کی خدمت کرتے ہیں، عبرانیوں 1:14 میں یہ لکھا ہے، ان کے بارے کہا جاتا ہے کہ وہ مردوں کی روحیں ہیں۔ پاک نوشتے یعنی بائبل مقدس نہ صرف فرشتوں کے وجود کا بیان کرتے ہیں بلکہ یہ بھی ثابت کرتے ہیں کہ یہ بدن رکھتے ہیں اور یہ مردوں کی روحیں نہیں ہیں۔ انسان کی تخلیق سے بھی پہلے فرشتے موجود تھے، بلکہ یہ زمین کی بنیاد رکھنے کے وقت بھی موجود تھے، کیونکہ لکھا ہے کہ جب صبح کے ستارے مل کر گاتے تھے اور خدا کے سب بیٹے خوشی سے للکارتے تھے۔ انسان کے گناہ میں گرنے کے بعد فرشتوں کو بھیجا گیا تاکہ وہ زندگی کے درخت کی نگرانی کریں۔ اس وقت تک تو کوئی آدمزاد مرا بھی نہیں تھا۔ فرشتے اپنی فطرت میں انسان سے برتر ہیں۔ زبور نویس 8:5 میں لکھتا ہے، کیونکہ تو نے اسے خدا سے کچھ ہی کم تر بنایا۔ کلام مقدس میں ہمیں ان کی تعداد، ان کی قوت اور حشمت کے بارے بتایا گیا ہے، اور یہ بھی کہ خدا کی حکومت اور نجات کے کام کے ساتھ ان کا کیا واسطہ ہے۔ خداون نے اپنا تخت آسمان پر قائم کیا ہے اور اس کی سلطنت سب پر مسلط ہے۔ اور پھر نبی فرماتا ہے کہ میں نے بہت سے فرشتوں کی آواز سنی، وہ بادشاہوں کے بادشاہ کے حضور انتظار کرتے رہتے ہیں۔ فرشتے جو زور میں ہم سے بڑھ کر ہیں، اس کے کلام کی آواز سن کر اس پر عمل کرتے ہیں۔ دانیل نبی نے ہزاروں ہزار اور لاکھوں لاکھ آسمانی مخلوق کو دیکھا، دانیل 7:10 میں لکھا ہے۔ پالوس رسول لاکھوں فرشتوں کا ذکر کرتا ہے، عبرانیوں 12:22۔ یہ فرشتے بجلی کی کوند کی طرح تیزی سے آتے جاتے ہیں، وہ بڑے روشن اور جلالی اور تیز رفتار ہیں۔ وہ ایک فرشتہ جو نجات دہندہ کی قبر پر ظاہر ہوا، متی 28 میں اس کے متعلق لکھا ہے کہ اس کی صورت بجلی کی مانند تھی اور اس کی پوشاک برف کی مانند سفید تھی، جس کی وجہ سے قبر پر جو نگہبان تھے وہ اس کی جھلک سے ہی مردہ سے ہو کے گر پڑے۔ جب اسور کے مغرور بادشاہ سنہیرب نے خدا کے نام کی تکفیر کی اور کہا کہ یہوہ میرے ہاتھ سے یروشلم کو نہیں چھڑا سکتا، اور اسرائیل کو تباہ کرنے کی دھمکی دی، دوسرا سلاطین 19:35 میں لکھا ہے، سوسی رات کو خداوند کے فرشتہ نے نکل کر اسور کی لشکر گاہ میں 185,000 آدمی مار ڈالے۔ اس میں ان کے تمام سورما اور بہادر جوان ہلاک ہو گئے، نہ کوئی لیڈر بچا اور نہ ہی کوئی کپتان۔ اور خداون نے ایک فرشتے کو بھیجا جس نے شاہ اسور کے لشکر میں سب زبردست سورماؤں اور پیشواؤں اور سرداروں کو ہلاک کر ڈالا، بس وہ شرمندہ ہو کر اپنے ملک کو لوٹا، دوسرا تواریخ 32:21۔ خدا کے بچوں کے لیے فرشتوں کو رحم کے مشن پر بھیجا جاتا ہے۔ خدا نے اپنے فرشتے کو برکات کا وعدہ دے کر ابراہام کے پاس بھیجا، راست باز لوط کو سدوم کی آگ سے بچانے کے لیے اپنے فرشتے کو بھیجا، ایلیا کو جب وہ ویرانے میں بھوک اور پیاس سے مرنے کو تھا خدا نے اسے بچانے کے لیے اپنے فرشتے کو بھیجا، الیشا کے پاس رتھوں کو آگ کے گھوڑوں کے ساتھ اپنے فرشتے کو بھیجا जिसको दुश्मनों ने घेरे में ले रखा था, दानियेल के पास फरिश्ते को भेजा जब उसे बुतप्रस्त बादशाह के हजूर हिकमत की जरूरत थी, और शेरों की मांद में अपने फरिश्ते को भेजकर शेरों के मुंह बंद किए, पत्रस को हेरोदीस की कैद से रहाई देने के लिए फरिश्ते को भेजा, फिलिपी के कैदियों के पास और पालुस रसूल और उसके साथियों को समंदर की तूफानी रात के खतरों से बचाने के लिए फरिश्ते को भेजा, कुरनीलियस के पास फरिश्ते को भेजा ताकि अंजील को कबूल करने के लिए उसका जहन खोले, पत्रस को निजात का पैगाम देकर गैर कौम के अजनबी के पास भेजा। बस खुदा के मुकद्दस फरिश्तों ने हर जमाने में खुदा के लोगों की खिदमत की है। मसीह के हर एक पैरोकार के लिए एक निगेबान फरिश्ता तायनात किया गया है। ये आसमानी निगेबान रास्तबाजों को शैतान से पना देते हैं। इस बात को इबलीस ने खुद तस्लीम किया जब उसने यूं कहा। शैतान ने खुदावंद को जवाब दिया, क्या अय्यूब यूं ही खुदा से डरता है? क्या तूने उसके और उसके घर के गिर्द और जो कुछ उसका है उस सब के गिर्द चारों तरफ बाड़ नहीं बनाई है? अय्यूब 1:9-10। वो एजेंसी जिसके जरिए खुदावंद अपने लोगों को पना देता है, जबूर नवीस ने उसका जिक्र यूं किया है, खुदावंद से डरने वालों की चारों तरफ उसका फरिश्ता खैमाजन होता है और उनको बचाता है। जबूर 34:7। जो मसीह यसु पर ईमान रखते हैं उनके बारे नजात दहिंदा ने यूं फरमाया है, खबरदार इन छोटों में से किसी को ना चीज ना जानना, क्योंकि मैं तुमसे कहता हूं कि आसमान पर उनके फरिश्ते मेरे आसमानी बाप का मुंह हर वक्त देखते हैं। मत्ती 18:10। वो फरिश्ता जिनको खुदा के बच्चों की खिदमत पर मामूर किया गया है, उन्हें खुदा के हजूर हर वक्त जाने का हक हासिल है। इसलिए अगरचे खुदा के लोग फरेब देही की कुवत, तारीकी के शहजादे के हसद और बदी की सारी कुवतों का सामना करते हैं, तो भी उनके आसमानी निगेबान हर वक्त उनकी हिफाजत करते हैं। ये यकीन दहानी बगैर किसी जरूरत के नहीं दी गई। अगर खुदा ने अपने बच्चों को फजल और अपनी पनाह का वादा दिया है, तो वो इसलिए दिया है क्योंकि उन्हें बहुत ताकतवर बदी की एजेंसियों का मुकाबला दरपेश है। ये एजेंसियां बहुत ही ज्यादा पुख्ता इरादा रखने और अंतक काम करने वाली हैं, जिनकी खबासत और कुवत को नज़रअंदाज करके कोई महफूज नहीं रह सकता। इब्तदा में ये बदकार रूहें बेगुनाही तख्लीक की गई थी, और यूं वो मुकद्दस फरिश्तों के बराबर कुवत और शौकत और हशमत रखती थीं, मगर ये गुनाह के बायस गिर गईं और अब खुदा और इंसान की बर्बादी के लिए इकट्ठी हो गई हैं। और मजीद ये कि शैतान के साथ उसकी बगावत में शामिल हो गई हैं और उसके साथ ही आसमान से गिरा दी गईं। अब वो आने वाले जमानों में भी अलाही अरबाब इख्तियार के साथ जंग नबर्द होने के लिए उनसे तावन करती रहेंगी। कलाम मुकद्दस में उनके साजिशी इत्तहाद और हुकूमत, उनकी मुख्तलिफ हदायात, उनकी इंटेलिजेंसी वगैरह के मुतालिक बताया गया है, और उनकी उस मकरूह प्लान के बारे भी कि वो किस तरह इंसान के अमन व खुशी को बर्बाद करेंगे। अहदयती की तारीख बदरूहों और उनकी एजेंसियों को कहीं कहीं जिक्र करती है, मगर मसीह यसु के ज़माने में बुरी रूहों ने भरपूर तरीके से अपनी कुवत का मुजाहरा किया, क्योंकि मसीह यसु उस मंसूबे की तकमील के लिए उसमें दाखिल हो गया जो इंसान की निजात के लिए तैयार की गई थी। और शैतान ने पक्का इरादा कर लिया था कि वो इस दुनिया पर अपना हक जताए रहेगा, इसीलिए उसने फलस्तीन के अलावा दुनिया के हर हिस्से में बुतप्रस्ती को कायम कर दिया था। फलस्तीन ही वो इलाका था जिसने आजमाने वाले को पूरी तरह कबूल नहीं किया था। मसीह यसु लोगों पर आसमानी नूर बरसाने आया था। यहाँ दो मुखालिफ कुवतें एक दूसरे पर बर्तरी की खाहां थीं। मसीह यसु अपने मोहब्बत भरे बाजू फैलाता है और उन सबको गुनाह की मुआफ़ी और सलामती की दावत देता है जो उसकी दावत को कबूल करते हैं। तारीकी की अफवाज ने देखा कि वो हतमी कंट्रोल हासिल नहीं कर पाएंगे और वो समझ गईं कि अगर मसीह यसु का मिशन कामयाब हो गया तो उनका रोल जल्द ख़त्म हो जाएगा। शैतान जंजीरों में जकड़े हुए शेर की तरह गैज़ो गज़ब से भर गया और अपनी ताकत का मुजाहरा इंसानों की रूहों और बदनों पर करना शुरू कर दिया। अहद जदीद में बड़ी सफाई से बयान आया है कि लोगों में बदरूहें पाई जाती हैं। लोग जो यूं सताए जाते और तकलीफ उठाते हैं वो सिर्फ आम जिस्मानी बीमारी का शिकार नहीं होते। मसीह यसु को उसकी कुली समझ थी जब वो इनके साथ निपट रहा था और उसने बराह रास्त बदरूहों की एजेंसी को तस्लीम किया। जब उसने ग्रासीनियों के इलाके में एक शख्स को बदरूहों से मुखलसी दिलाई तो यहाँ बदरूहों की तादाद कुवत और दुश्मनी के अलावा मसीह यसु की कुवत और कुदरत और रहम को पाक कलाम में दिखाया गया है। वो असेब ज़दा बदबख्त दीवाने तमाम पाबंदियों को ठोकर मारते, दांत पीसते, मुंह से झाग निकालते, गुस्से से तिलमिलाते और अपनी चीखो पुकार से फिजा को मकदर करते, खुद पर तशद्दद करते और जो कोई भी उन तक रसाई करने की कोशिश करता उनके लिए खतरा बन जाते। उनका खून से लतपत बदवजा बदन और उनके परगंदा अजहान ऐसा मंजर पेश करते हैं जो तारीकी के शहजादे को बहुत भाता है। एक बदरूहों के चंगल में फंसे हुए शख्स ने कहा, मेरा नाम लश्कर है क्योंकि हम बहुत हैं। मरकज़ 5:9। रूमी फौज में लश्कर लीजन 3 से 5 हज़ार मर्द ख्याल किए जाते थे। इबलीस की अफवाज भी कंपनीज में बटी हुई है, जबकि एक कंपनी में 3 से 5 हज़ार की नफरी होती है। मसीह यसु के हुक्म पर बदरूहें सितम रसीदा से निकल जाती और उनको मसीह के कदमों में मुतमईन, ताबे फरमान, होशमंद और शरीफ इंसान की सूरत में छोड़कर चली जाती हैं। मगर यहाँ बदरूहों को इजाज़त दी गई कि वो सुवरों के होल को समंदर में डुबो दें। इसका नुकसान उन ग्रासीनियों के बाशिंदों के लिए उन बरकात से जो मसीह यसु ने उनको दी थी बढ़कर लगा। इसलिए उस अलाही तबीब को उन्होंने अपने इलाके से निकाल दिया। ये शैतान का हरबा था। उसने सारे नुकसान का इल्ज़ाम मसीह यसु पर लगाया। उनमें उसने खुद गर्जी का खौफ पैदा कर दिया ताकि वो उसका कलाम ना सुन सकें। इबलीस हमेशा से हर नुकसान, मुसीबत और बीमारी का इल्ज़ाम अपने और अपने गमाश्तों पर लगाने की बजाय मसीहों पर लगा देता है। मसीह यसु के मकसद में ये सब कुछ सदराह ना हुआ। उसने बदरूह को इजाज़त दी कि वो सूरों के गोल को तबाह कर दें, क्योंकि इसमें यहूदियों की सख्त मजम्मत थी जो नापाक जानवरों को अपने नफा के लिए पाल रहे थे। अगर मसीह यसु ने बदरूहों के लश्कर को रोका ना होता तो वो ना सिर्फ सूअरों को बल्कि उनके चरवाहों और मालकों को भी समंदर में डुबो देती। मालकों और चरवाहों की जिंदगियां मसीह यसु की मखलसी बख्शने वाली कुवत की मरहून मिन्नत थी। और इस वाक्य को इसलिए भी रूनमा होने दिया गया ताकि शागिर्द जान ले कि अबलीस का किस तरह इंसानों और जानवरों पर जोर चलता है। मसीह यसु चाहता था कि उसके पैरोकार अपने उस दुश्मन के बारे जान सकें जिसका उन्हें सामना करना था, और वो उससे धोखा ना खाएं और ना ही उसके हरबों से मغلوب हों। मसीह यसु का ये भी मंशा था कि उस इलाके के लोग शैतान की गुलामी को तोड़ने वाली उस कुदरत को देख लें جو اس کے قیدیوں کو مخلصی بخشتی ہے۔ گو خود تو مسیح یسوع وہاں سے چلا گیا، مگر وہ لوگ جو بڑے عجیب و غریب طریقے سے بچ نکلے، وہ اپنے مربی کے رحم کا چرچا کرتے پھرے۔ اس قسم کے اور واقعات بھی پاک نوشتوں میں مرقوم ہیں۔ سور فنیکی خاتون کی بیٹی ابلیس کے ہاتھوں بڑی تکلیف اٹھا رہی تھی، مسیح نے اس کی بیٹی میں سے بدروح کو نکال دیا۔ مرکز 7:26-30 آیت میں یہ واقعہ پایا جاتا ہے۔ ایک اندھے گنگے میں بدروح تھی، اس نے اسے اچھا کر دیا۔ متی 12:22 ایک نوجوان میں گنگی روح تھی، جو اسے برباد کرنے کے لیے اکثر آگ اور پانی میں پھینک دیتی تھی۔ مرکز 9:17-27 ایک آدمی جس میں ناپاک دیو کی روح تھی، وہ کفرنہوم میں سبت کے روز ہیکل میں عبادت کے دوران مخل ہو گیا۔ لوکا 4:33-36 مسیح یسو نے سب کو شفا بخشی۔ تقریباً ہر واقعہ میں مسیح یسو ابلیس سے ایک ہستی کے طور پر مخاطب ہوا اور اسے حکم دیا کہ ستم رسیدہ سے نکل جائے اور اسے دوبارہ دکھ نہ دے۔ کفرنہوم کے عبادت گزار اس بڑی قدرت کو دیکھ کر حیران ہوئے اور آپس میں کہنے لگے کہ یہ کیسا کلام ہے، کیونکہ وہ اختیار اور قدرت سے ناپاک روحوں کو حکم دیتا ہے اور وہ نکل جاتی ہیں۔ لوکا 4:36 اکثر یہ خیال کیا جاتا ہے کہ جن میں بدروحیں ہوتی ہیں وہ انہیں بڑا دکھ پہنچاتی ہیں، مگر اس میں کچھ لوگ مستثنا ہیں، کیونکہ کچھ لوگ فوق الفطرت طاقت حاصل کرنے کے لیے ابلیسی اثر و رسوخ کو خوش آمدید کہتے ہیں۔ ان کا بدروحوں کے ساتھ کوئی تنازع نہیں ہے۔ اس کلاس کے لوگوں میں غیب بین روح کے تحت ہوتے ہیں، جیسے کہ شماؤن جادوگر، عمال 8:9-24 آیت تک، الماس جادوگر، عمال 13:4-5 آیت، اور وہ لونڈھی جس میں غیب بین روح تھی، جو فلپی میں پالوس اور سلاس کے پیچھے آ کر چلانے لگی۔ بدروحوں کے اثرات کے خطرات سے کوئی دوسرا اس قدر دوچار نہیں ہے جتنے کہ وہ لوگ جو پاک نوشتوں کے اتنے ثبوت ملنے کے باوجود ابلیس اور اس کے فرشتوں کا انکار کرتے ہیں۔ جب تک ہم ان کے ورگلانے سے ناواقف ہیں، اس وقت تک انہیں ناقابل تصور فوائد حاصل ہیں۔ بہت سے لوگ ان کے صلاح مشورے سے چلتے ہیں، جبکہ ان کے خلاف وہ اپنی ضمیر کی حکمت کے مطابق عمل کرتے ہیں۔ اسی لیے جیسے کہ ہم وقت کے خاتمے کی طرف بڑھ رہے ہیں، اب ابلیس بڑی قوت کے ساتھ فریب دینے اور تباہ کرنے کے کام میں مصروف ہے۔ وہ ہر جگہ یہ منادی کر رہا ہے کہ اس کا کوئی وجود نہیں، جبکہ اس کی پالیسی ہے کہ وہ خود کو اور اپنے کام کو پوشیدہ رکھے۔ ابلیس اس سے زیادہ کسی اور چیز سے خوف زدہ نہیں، جتنا اس بات سے کہ مبادہ ہم اس کے حربوں سے واقف ہو جائیں۔ وہ اپنے اصل کردار اور مقصد کو ایسے روپ میں ڈھال کر پیش کرتا ہے جس سے کوئی حقیقی جذبات نہیں، بلکہ مزاحیہ اور ملامت انگیز جذبات ابھرتے ہیں۔ وہ بہت خوش ہوتا ہے کہ اسے مضائقہ انگیز اور مکروسی شے کے طور پر پیش کیا جائے، بدصورت آدھا انسان آدھا حیوان کے طور پر پیش کیا جائے۔ وہ بہت خوش ہوتا ہے جب وہ لوگ جو خود کو بہت ہی ہوشیار، زیادہ واقفیت رکھنے والا سمجھتے ہیں، وہ اس کے نام کو کھیل یا کسی مضائقہ کردار میں اپناتے ہیں۔ اور یہ اس لیے ہے کہ اس نے اعلیٰ قسم کے ہنر سے خود کو چھپا رکھا ہے، اور اس بارے بڑے وسیع پیمانے پر سوال اٹھایا جاتا ہے کہ کیا کوئی ایسی ہستی ہے۔ یہ اس کی کامیابی کا بڑا ثبوت ہے کہ وہ نظریات جو پاک نوشتوں کی گواہی کو جھٹلاتے ہیں، ان کو مذہبی دنیا نے قبول کر لیا ہے۔ اور یہ اس لیے ہے کیونکہ وہ ان کے اذہان پر فوراً قبضہ جما لیتا ہے جو اس کی تاثیر سے بے خبر ہیں۔ کلام مقدس اس کے مکروہ کام کے بہت سے ثبوت فراہم کرتا ہے، اور اس کی پوشیدہ قوتوں کو بھی हमारे सामने आशकारा करता है और यूं हमें उसके हमलों के लिए चौकस करता है। इब्लीस और उसकी अफवाज की कुव्वत हमें चौकस करती है कि हम अपने निजात दहिंदा की मदद हासिल करें जो ताकत में इनसे बरतर है। हमें बड़ी एहतियात से बुरे लोगों से अपनी जानें और अपनी प्रॉपर्टी बचाने के लिए घरों को ताले वगैरह लगाकर महफूज करते हैं, मगर हम बुरे फरिश्तों के बारे शाज़ो नादर ही ख्याल करते हैं, और जो मुसलसल हम पर हमला करने की कोशिश में रहते हैं उनके हमलों का हम अपनी ताकत से दफा नहीं कर सकते, और अगर उन्हें इजाज़त दी जाए तो वो हमारे दिमागों में खलल वाक़या कर सकते हैं, हमारे बदनों को नासाज कर सकते हैं और अजाब में डाल सकते हैं, इसी तरह हमारी मलकियत और जिंदगियों को बर्बाद कर सकते हैं। उनकी खुशी तो हलाकत और तबाही में ही है, उनकी हालत बड़े ख़तरे में है जो अलाही मुतालबात की मुजाहमत करते और अबलीस की आजमाइशों के ताबे हो जाते हैं। फिर खुदावंद उन्हें बदरूहों के हवाले होने देता है, मगर वो जो मसीह यस्सु की पैरवी करते हैं वो हमेशा महफूज रहते हैं। फरिश्ते जो जोर में बढ़कर हैं, आसमान से उन्हें उनकी हिफाजत के लिए भेजा जाता है, और बुरे फरिश्ते उस बाड़ को तोड़ नहीं सकते जो खुदावन ने अपने लोगों के गिर्द लगा रखी है।